اب دیکھیں کہ ہم نے ایک قسم کا آیتوں کا خلاصہ کر لیا. آگے بڑھنے سے پہلے جو اب سورت کا آخری حصہ ہے, میں چاہوں گی کہ جتنا کچھ بھی ابھی اس حصے میں آیا ہے اس کو تھوڑا سا ہم ڈسکشن کی صورت میں کر لیں. چند چیزیں ہمارے سامنے آئیں گی جس کو ہم دیکھتے ہیں. پہلی بات آپ دیکھیے کہ ان آیات میں جو ہم نے آخری اس حصے میں پڑھی ہیں, ایک تو پردے کی بات ہے, دوسری نبی صلی اللہ علیہ وسلم پر درود شریف پڑھنے کی بات ہے, اور تیسری بات جو ہے وہ منافقین کا کردار ہے. اگر الفاظ کی وضاحت میں ہم تھوڑا سا جائیں گے تو اس میں سے ایک لفظ آپ کے سامنے رکھوں گی. اگر آپ آیت نمبر 59 سے دیکھ لیجئے, جلابیب کی بات تھوڑی سی ہو گئی تھی, جلباب سے ہے. پھر اسی طرح یو رفنا عرفہ سے ہے, نون اس میں روٹ کا نہیں ہے, مت آپ میں سے کوئی نون لکھ دے, عین رافع ہے. پھر اس کے بعد جو آگے لفظ آیا ہے مرجفون, اس کو تھوڑا سا واضح کروں گی, پیچھے بات نہیں ہو سکی. مرجفون کا جو لفظ ہے یہ را جین فا سے ہے. قرآن پاک میں قیامت کے ناموں میں سے ایک نام آتا ہے, ناموں سے مراد یہ کہ قیامت کی کیفیات میں کیا آتا ہے کہ اس دن زمین کیا ہوگی, را جیفا. اسی طرح قوم شعیب اور قوم سمود اور مختلف قوموں کے ذکر میں کیا آتا ہے کہ ان پر ایک عذاب آیا تھا رجفا. ٹھیک ہے, تو رجفا زلزلے کو کہتے ہیں, کب کبھی کو کہتے ہیں. اب جب یہ لفظ مرجفون ہے نا, تو یہ مرجف کی جمع ہے, اور مرجف کہتے ہیں سنسنی پھیلانے والے کو, یعنی ایسی بات کر دی اس نے کپ کپی پھیلا دی. آپ کئی ایسے کردار جانتے ہوں گے اپنے ملنے جلنے والوں میں جو بس ایسی سچویشن کریٹ کر دیتے ہیں, پتہ نہیں کیا ہو گیا, ایک فون آئے گا بس کیا بتاؤں کیا ہوا, ہاتھ پاؤں پھرے کپ کپی. یہ کیا کردار تھے اس کو بھی ہم ڈسکس کرتے ہیں. تو مرجف سے مرجفون ہے, مراد جہاں منافق ہیں. یہ وہ لوگ تھے جن کو اسلام کا مزاج پسند نہیں تھا. تھوڑا سا سمجھیے کیونکہ یہ ساری باتیں آپس میں جڑی ہوئی ہیں. مجھے تو بار بار ایسے لگ رہا ہے پڑھاتے ہوئے سورت الاحزاب کو کہ ایک چٹیا جو گندی ہوئی ہے, تین لڑیاں ہوتی ہیں نا اوپر سے, تو ایک لڑی آپ دیکھیے, اگر مثال دے رہی ہوں کہ تین چیزوں کو آپ جوڑیں, ایک بلو کلر کی, ایک پنک کلر کی, تیسری گرین کلر کی, تو جب چٹیا بنتے ہیں نا تو کہیں سے بلو کلر جھلکتا ہے کہیں سے, لیکن آپ اس کو الگ نہیں کر سکتے, وہ بیچ میں ہی ہے. سورت الاحزاب میں جو موضوع آ رہا ہے نا, بنیادی طور پہ اس کو سمجھنے کے لیے آپ کو تھوڑا سا اسلام کے اس مزاج کو سمجھنا پڑے گا جہاں یہ آیتیں نازل ہو رہی تھیں. تو مکہ میں مسلمان جو تھے بہت دبے ہوئے تھے, کمزور تھے, ان کے ہاتھ میں کچھ نہیں تھا. اس کو چھوڑ دیجئے, جو ہی نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے, ہجرت کر کے ساتھیوں نے یہ بتا دیا کہ ہم آپ کے ساتھ ہیں اور اللہ کے ساتھ ہیں, اور ہم اپنے لیے زمین کا ایک ایسا ٹکڑا چاہتے ہیں کہ جہاں ہم پاکیزگی کے ساتھ رہ سکیں. جہاں بھی کفر ہوگا نا وہاں فحاشی ضرور ہوگی, یہ بات بھی لکھ لیجئے. آج بھی دیکھ لیں نیوڈ قسم کے بت ہوتے ہیں, نیکڈنس, اسی طرح کلچر کے نام پہ گندگی پھیلائی جاتی ہے آج بھی. اور جب بھی کسی پرانی ایسی جگہ ہیں جس کو آپ آثار قدیمہ کے پاس جا کے دیکھیں تو وہاں ننگے بت بھی آپ کو دیکھیں گے. تو لوگوں نے گندگی پھیلائی ہوتی ہے, اس حد تک نسب خراب تھا مکہ میں لوگوں کا کہ پیدا ہونے والے بچے کے لیے کہ وہ کس کا بچہ ہے, کاہنوں کو بلایا جاتا تھا جو فیچر سے پہچانے کہ یہ بچہ شہر کے اس مرد کا ہو سکتا ہے یا اس کا ہو سکتا ہے. اب آپ سوچیے کہ ایسے گندے ماحول میں مسلمان تو نہیں خوش رہ سکتا. بالکل یہی کیفیت ان آیات میں آ رہی ہے مرجفون کے, وہ ہوا پھیلانے لیتے. ہوا کیا کہ جب مسلمان مدینہ میں آئے تو اب چاروں طرف وہی گندگی تھی, جو کہ آج آپ اس کو اس طرح کہیں کہ الٹرا ماڈ قسم کا کوئی ویسٹرن کنٹری. ویسٹرن کنٹریز میں بھی آپ کو معلوم ہے کہ کچھ شہر ایسے ہیں, جیسے میں نام صرف اس سوچ سے کہ ہمارے ذہنوں میں تو بڑا ہے, آپ نے لاس ویگاس کا نام سنا ہوگا, یا جس کو کیا بولتے ہیں وہاں کا کیا معروف ہے, جی بولیے, لوگ جاتے ہیں جہاں بہت شوق سے, میرے ذہن میں نام نہیں آ رہا, ڈزنی لینڈ بھی ہے اس کے ساتھ ایک اور, یعنی کچھ نام ہے نا آپ کو بھی اس کا تو پتا ہے. کچھ شہر ایسے ہوتے ہیں کہ جن کی نیوڈیٹی اور گندگی معروف ہے. کیلیفورنیا معروف ہے فلم انڈسٹری کے لیے امریکہ میں, اس طرح لاس ویگاس جو یہ جوئے کے لیے معروف ہے. اسی طرح سے آپ سوچئے کہ جہاں ایسے معاشرے ہوں گے وہاں ایک ایمان والے کا دل تو نہیں لگے گا نا. تو صحابہ کرام مکہ میں تو جیسے تیسے گزر گئی وقت, کیونکہ وہ بیچارے دبے ہوئے تھے, آج کی زبان میں آپ کہہ لیں کہ ایک الٹرا ماڈ قسم کے ویسٹرن کنٹری میں پھنسے ہوئے تھے جہاں ہر طرف گندگی تھی. لیکن جب مدینہ میں آئے تو وہاں بھی حالات تو وہی تھے سارے جو کہ بن رہے تھے, لیکن یہ ہے کہ اب مسلمانوں کو ایک دروازہ کھل گیا تھا, اب وہ چینجز کر سکتے ہیں. اب ایک صورت یہ ہے کہ جس نے نبی صلی اللہ علیہ وسلم مکہ سے ہجرت کر کے مدینہ میں آئے ہیں, اور مدینہ کے لوگوں نے لکھ کے دے دیا کہ آج سے آپ ہمارے اجتماعی لیڈر ہیں, اوس نے بھی خزرج نے بھی. یہود جو تھوڑے تھے وہاں تین گروہوں میں بٹے ہوئے تھے, بنو نذیر, بنو قریظہ اور بنو قینقاع, لکھ کے ان کو دینا پڑا کیونکہ یہ منارٹی تھی کہ ٹھیک ہے جی آپ یہاں رہیں, کوئی بھی مشکل آئے گی تو ہم آپ کی بات مانیں گے, دیٹس اٹ, یہ بھی ہو گیا. आप ये सब लिख चुके थे। नबी सल्लम ने अगर इस्लाम लेके आना होता ना तो वहां एक दिन में ले आते, एक दिन से मुराद एक महीने में ले आते। कल से सब सूद खत्म, कल से सब जिना खत्म, सब बदकारी खत्म, सारी लौंडियां आजाद, गुलाम आजाद। इससे क्या होता? ये ऐसे ही होता कि जैसे 150 की स्पीड से चलने वाली गाड़ी को एकदम को हैंड ब्रेक लगा दे तो गाड़ी उलट जाती। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जो तालीमात थी ना, जो एजुकेशन आप लोगों को देते थे ना, वो बड़ी दिलचस्प थी। बल्कि असल चीज़ अगर आज, ये मैं सारी बातें इस दर्द के साथ भी कर रही हूँ कि आज के दौर में भी तो वही हालात दिखते हैं ना अपने इर्द गिर्द, नस्लों के साथ, अपने साथ। तो हम क्या करें? इस्लाम का सियासी गलबा बाद में हुआ, इस्लाम के अभी कवानीन बन रहे थे, अभी इस्लाम की वो चीज़ें सेटल डाउन की जा रही थी। अल्लाह के नबी की कामयाबी जिसको आप महसूस कर सकते हैं वो क्या थी कि आपने सहाबा का तज़किया किया, अखलाक का तज़किया हो रहा था, ऊंची ऊंची बोलने वालों को सिखाया जा रहा था, ला तरफ अस्वातकुम, आवाज़ों को नीचा करो, चलने के तरीके सिखाए जा रहे थे, बात करने का ढंग सिखाया जा रहा था, खाने पीने के अंदाज सिखाए जा रहे थे, ऐसे ना करो वैसे ना करो। इसी तरह उनकी सोच का तज़किया हो रहा था, उनको समझ आ रहा था कि वाकई ये जो हमने तरीका ज़िंदगी इख्तियार किया ये ठीक नहीं, फ्री सेक्स लाइफ, ऐश करो, मौज करो और दिस एंड दैट। इसी तरह से आप देखिए सिस्टम बनने लगे। अल्लाह के नबी की ऊपर जो वही आ रही थी ना, उसने बारिश का काम किया, और जो साथी वहाँ पहले से मौजूद थे उनके दिलों की मट्टी पहले नरम की गई। इस्लाम की जो तालीमात है ना, इस्लाम की तालीमात वही जिसको आज आप ले रहे हैं। मैं कुरान बोलती हूँ ना तो बाज़ दफ़ा गलती लगती है लोगों को कि हम हदीस को नहीं मानते, और मुझे हंसी आती है जब कोई ये कहता है कि कुरान कुरान की बातें करते हैं, हदीस की बातें तो करते नहीं। अल्लाह के बंदो, एक एक सबक में दसियों हदीसें होती हैं, समटाइम और समटाइम ज़रूरत नहीं होती, अपने लफ्ज़ों में बयान हो जाती हैं। तो कहने की बात है कि कुरान की तालीमात में वो असर पजीरी थी। असर पजीरी समझते हैं? एब्जॉर्प्शन। आप सोचें ना, सूखी ज़मीन है, सख्त हुई हुई है, बारिश आ रही है। अब बारिश वो जो है ना, वो पेनीट्रेटिंग थी, घर घर तहरीक उठने लगे, जिसकी अपनी सोच बदली, अब उसके दिल में ख्वाहिश पैदा हुई कि जिस तरह मैं बदल गया हूँ मेरे घर वाले बदल जाएं, वो बदले तो ख़ानदान बदले। होते होते क्या हुआ कि इस्लाम जो था वो घर घर में जाने लगा, ख़ानदानों के ख़ानदान, कबीलों के कबीले इस्लाम पे आने लगे। और किसी की बात बहुत अच्छी लगी कि इस्लाम का अंदाज जो ना, ये कैप्चर करने का नहीं है बल्कि कैप्टिव बनाने का है। अब इंग्लिश वाले तो इन दोनों का फ़र्क समझते हैं ना। कैप्चर क्या होता है? जिसको कोई कैद कर दे, और कैप्टिव वो है जो खुद अपनी मर्जी से किसी का कैदी बने। इस्लाम इज़ नॉट बाय हुक और क्रुक, ये नहीं कि फोर्सफुली। इस्लाम दिल के रास्ते से आता है, दिल को मुसख़र करता है, बाद अमल में आता है, और जब चीज़ अमल में आ जाती है तो आहिस्ता आहिस्ता फिर वो इंसान के घर में आती है, घर में आ गई तो ख़ानदान में आएगी, ख़ानदान से आई तो माशरे पे आ गई, और माशरा सारा मुसलमान हो गया तो हुकूमत खुद मुसलमान होगी। ये है इस्लामी लॉ लाने का तरीका, ये है जिसको आप कह सकते हैं कि ग्रेजुअली, अगर आप चाहते हैं दुनिया में इस्लाम आए, ये ओवरनाइट नहीं आएगा, हुक्मरानों से नहीं आएगा। अब हुआ क्या कि ये सब तरीका हुआ, जब सारे लोग जो नेक हैं तो हुकूमत की मजबूरी होगी, और वो नेक लोगों को हुकूमत में लाएंगे। किस तरह मुख्तसर तखीर होती गई, और दुनिया ने देख लिया कि फतेह मक्का जो 8 हिजरी में हुआ था, उससे पहले तक सहाबा कराम एक मुनज़्ज़म गिरोह की शक्ल में ढल चुके थे। अब ये बात तो हम बड़े आइडियल और रोमांटिक मूड में कह रहे हैं ना, ये हुआ, लेकिन याद रखिए, गंदगी सफाई में बदली, बहुत सारे लोग खुश हुए, लेकिन हर जगह आप देखते हैं कि कुछ जरासीम भी होते हैं, मक्खियाँ भी होती हैं, कीड़े मकोड़े भी होते हैं, मच्छर भी होते हैं। आप मुझे बताइए, जरासीमों को सफाई अच्छी लगती है? नो। मच्छरों को अच्छी लगती है? बैक्टीरिया को अच्छी लगती है? वो तो दुखी होंगे, वो कहते हैं ये तुमने सफाई कर दी, अब हम कहाँ जाएं। जिस तरह कीड़ों मकोड़ों के अंदर ये चीज़ें होती हैं, इस तरह इंसानों के अंदर कुछ जरासीम को इंसान भी होते हैं, गटर के कीड़े कह लीजिए। ये वो लोग होते हैं जो इस्लाम के आने से खुश नहीं होते, और ऐसे लोगों को इस्लाम मुनाफिक कहता है, जिसका जिक्र आखिरी आयतों में पड़ा, मुर्जिफून। अब जब उन्होंने देखा हर घर साफ हो रहा है, औरतें कवर्ड हो रही हैं, चेहरे छुप रहे हैं, मर्दों के चेहरों पे दाढ़ी आ रही है, इनको एक मिशन लग गया, फजूल खर्ची इनकी जिंदगी से निकली, अब वो खुश कैसे होंगे? और ये याद रखिए, बड़ा बड़ा करके लिख ले, यहां आपको एक छोटी सी साइड की बात बताऊंगी। अल्लाह के नबी सल्लम के दौर में मुनाफिक थे, आज हैं नहीं, हो ही नहीं सकते। कहते हैं कुरान में तो जिक्र है मुनाफिकों का, कुछ लोगों का ख्याल है कि आज तो मुनाफिक है ही कोई नहीं, तो चेहरे का पर्दा क्यों करें और औरतें अपने आपको छुपाएं क्यों। तो समझिएगा, बात बहुत बड़ी है जो कहने लगी हूँ। कुरान पढ़ते हैं तो आपको मुनाफिकों का जिक्र शुरू होता है सूरह बकरा से, और आगे जाके 29वें 30वें पारे, बल्कि 28वें पारे में तो सूरह मुनाफिकून है। इनको पढ़ने के दौरान कुछ लोगों को गलतफहमी पता क्या होती है कि मुनाफिक सिर्फ थे ही अल्लाह के नबी के दौर में, आपका दौर खत्म, सब नेक हो गए। डज इट मेक एनी सेंस? फिर दूसरा सवाल है कि अगर उस दौर में थे, उनका जिक्र क्यों इतना है, आज का जिक्र क्यों नहीं? तो बड़ा बड़ा लिखिएगा, बहुत बड़ी बात है, मेरा अपना दिल डर रहा है कहते हुए। उस दौर में मुनाफिक गिने चुने थे, थोड़े थे, तो उसका जिक्र करना आसान था। अगला जुमला आप में से कोई पूरा कर देगा? आज रेशो प्रोपोर्शन चेंज हो गए। जब बहुत सारे नेक लोगों में थोड़े से लोग मुनाफिक होते हैं, वो बड़े खुलते हैं, चुभते हैं, नजरों में भी आ जाते हैं। ऐसे जैसे आप सब बैठे हैं ना खामोश, मैं नहीं कह रही कोई मिसाल बुरी दूं, लेकिन कोई पीछे से ऊंची बोलना शुरू कर दे, या बच्चा ही बोलता तो आवाज आती है ना हमें। अब मेरी बात पे वापस आ जाए, जब खामोश माहौल में कोई एक दो बोलता है तो आवाजें आती हैं, तो अगर यहां पार्टी हो रही होती या ब्रेक हो रही होती तो फिर तो कोई नहीं बोल रहा होता, क्योंकि सब बोल रहे होते हैं। जब मुनाफिक थोड़े थे ना, शैतान उस वक्त भी डेडिकेटेड होके जुड़ा रहा। मैं सुबह सोच रही थी, ये तैयारी कर रही थी ना, तो मैं इस किरदार को सोच रही थी कि ठीक है शैतान बुरा है, हम नहीं उसकी हमायत करते, लेकिन इंग्लिश में कहते हैं कि गिव द डेविल हिज ड्यू, कि शैतान को भी उसका हक दो, अगर अच्छी बात उसकी है तो उसका भी जिक्र करो। नबी सल्लम के दौर में निफाक वाले चंद लोग थे, गिने चुने। हजरत खुसैफा को जो आपने नाम बताए थे, वो ऑलमोस्ट 70-80 नाम थे, लाखों सहाबा में से 70-80 मुनाफिक थे। शैतान उस वक्त भी मायूस नहीं हुआ। द बेस्ट टाइम पीरियड दुनिया का, इस्लाम का, नबी सल्लम के दौर का था। उस वक्त थोड़े से थे, लेकिन शैतान ने ये नहीं सोचा मैं इतने थोड़े से लोगों पे क्या काम करूं, ये ना अबू बकर मेरी सुनते हैं, ना उमर सुनते हैं, ना अली सुनते हैं, ना तलहा सुनते हैं, ना जुबैर सुनते हैं, इब्ने अब्बास, इब्ने मसूद, ये तो कोई सुनता ही नहीं, छोड़ो मैं भी यहां से जाता हूं। थोड़े लोगों पर कमिटमेंट से काम करता रहा। और एक और बात याद रखिए, शैतान की स्ट्रेटेजी, जहां इसकी मुखालफत ज्यादा होती है ना, वहां ये एक्टिव ज्यादा हो जाता है। जहां इसको लग रहा है ना कि मेरी कोशिशों से बहुत ज्यादा लोगों ने अगेंस्ट शुरू कर दिया, तो ये वहां और सर डाल के काम करना शुरू कर देता है। आजकल तो शैतान को ज्यादा काम नहीं करना पड़ता, याद रखिएगा, क्योंकि माशाल्लाह उसने ट्रेन कर लिए वर्कर्स। शुरू में मेहनत करते हैं, आपको हर काम खुद करना पड़ता है, जब साथी तैयार हो जाते हैं फिर आप बैठ के खाते हैं, मारूफ बात है ना हमारे कल्चर की, यही हालात है। शैतान ने उस दौर में भी इतनी मेहनत की कि नबी सल्लम की मौजूदगी में भी मुनाफिक आ गए। हम मेजॉरिटी मिनॉरिटी के रोने रोते रहते हैं, लोग कितने आते हैं कितने नहीं आते, जाते नहीं, ये नहीं आते, तो लिहाजा ये जो सारी कैफियात है ना पीछे बयान कर दी अल्लाह ताला ने, एक लफ्ज आपके सामने रखती हूँ, उसको थोड़ा सा खोल के देखते हैं कि क्या है उसके अंदर। आयत 60 खोलिएगा जी। ये जो लफ्ज मुर्जिफुन समझ आ गया ना आपको रजफा से, आगे लफ्ज देखिए, ला नुगरी का, ला नुगरी का, लाम को हटा दें, नून को हटा दें, पीछे से काफ को हटा दें, अंदर जो लफ्ज है ना असल में, ये जो है ना गैन रा या नून, नुगरी का दो मानी होते हैं अरबी में, छिपका देना स्टिक ऑन के मानों में, और आमादा करना यानी इंस्पायर करने के माने में। अल्लाह ताला कह लें वल मुर्जिफून फिल मदीनति लनुग्रियन्नक बिहिम, और ये जो अफवाहें फैलाने वाले, सनसनी खेज खबरें फैलाने वाले, हर वक्त इधर की बातें उधर की उधर, इस्लाम दब गया, ये हो गया, अल्लाह के नबी शहीद कर दिए गए, अब उन्होंने अपनी बीवियों को तलाक दे दी, देखो एक से ज्यादा शादी, पांचवीं शादी हो गई, हजरत ज़ैनब की शादी का सारा शोशा, ये मुर्जिफून का काम था। अल्लाह कहते हैं लनुग्रियन्नक बिहिम, हम अलबत्ता जरूर इनको चिपका देंगे आपके साथ, एक मतलब, और आमादा कर देंगे इनको आपके साथ। कैसे कर देंगे? इस तरह से कि ये आपके साथ साथ लगे रहेंगे। किस वजह से? ताकि आप, आपके लिए फितने क्रिएट करें। लेकिन एक वक्त आएगा सुम्मा ला युजावीरूना का, यानी आप इनके सर पे सवार हो जाएं, आप इनके साथ रहें, लेकिन ज्यादा दिन की ये बात नहीं है। ला युजावीरूना का, ये आपके साथ ज्यादा दूर नहीं रखेंगे। ये जो लफ्ज है ना युजावीरून, ये क्या लफ्ज है, किसी को याद है? हमारी क्लास में तो कोई भी नहीं है इस नाम की, लेकिन नाम बड़ा मारूफ है, जुवेरिया। जी शाबाश। जौर कहते हैं किसी के पड़ोस में रहना, हमसायागिरी, जावरा उसी से, तो युजावरत पड़ोस में रहना, तो ये मुराद है, ये ज्यादा देर पड़ोस में नहीं रह सकेंगे आपके मगर थोड़े। ये खबर कैसी सच्ची हुई? यहूद के तीन कबीले थे, बनु नजीर, बनु कैनका, बनु खुरैजा। बनु खुरैजा का इंजाम आपने पढ़ लिया गज़वे अहज़ाब में। बनु नजीर और बनु कैनका दोनों को मदीना बदर करना पड़ा। अब यहां भी इसका ताल्लुक है कि मुनाफिकीन उस दौर में किस तरह की शोशे छोड़ते थे। اصل میں منافقوں کو یہ صفائی والا ماحول پسند نہیں آ رہا تھا، وہ کہتے تھے اگر سب اچھے ہو گئے تو کیا ہوگا، اظہار کس طرح سے کرتے تھے، مسلمان عورتوں کو چھیڑتے تھے۔ یہاں سے بھی تھوڑا سمجھیے، جو غزوہ بنو نذیر ہے نا، ہم سورۃ حشر میں اس کی ڈیٹیلز پڑھیں گے، اس کی وجہ کیا بنی تھی، ایک مسلمان عورت کو چھیڑا تھا یہود نے، اور صحابہ یہ بات برداشت نہیں کر سکتے کہ ان کی ماں بہن بیٹی کے اوپر کوئی ہاتھ اٹھائے، اور اس سے بات اتنی بڑی کہ جنگ تک لگ گئی۔ جب اسلام نے عورتوں کو چہروں کے پردے اور یہ سارے حجاب کا حکم دے دیا، تو منافقوں نے اب جو طریقہ اختیار کیا وہ کیا کیا تھا، انہوں نے مسلمان عورتوں کو چھیڑنا شروع کر دیا، وسلنگ کرتے، چھیڑتے، ان کا حجاب کھینچتے، جب پکڑے جاتے تو بہانے کیا بناتے، او سوری سوری، ہم سمجھے تھے یہ لونڈی ہے، یہ کنیزیں ہیں، ہم ان کو آزاد اور محفوظ عورتیں نہیں سمجھے۔ یعنی آپ ذرا غور کیجئے کہ منافق جو تھے نا، سب سے زیادہ کس چیز سے ڈرتے ہیں آپ کو پتہ ہے؟ اسلام کی اخلاقی طاقت سے۔ اسلام نے جو خوبصورت طریقہ دیا ہے نا جینے کا، اسلام دشمنوں کو یہ نہیں پسند۔ لکھ لیں اسلام کی طاقت نہ تو ایٹم بم میں ہے، نہ نیوکلیئر بم میں ہے، نہ وہ F-16 میں ہے، نہ وہ کسی اور چیز میں، اسلام کی طاقت اس کے پاکیزہ نظام میں ہے، اس کے فیملی سیٹ اپ میں ہے، اس کی مردوں کی آنکھوں کا پاک ہونا، عورتوں کا حجاب میں ہونا، عورتوں کا اپنے آپ کو چھپا لینا، یہ طاقت ہے۔ جتنا یہ سٹرانگ ہوگا نا، شیطان بھی دور ہوگا اس سے، منافق لوگ اور ایسے اسلام دشمن لوگ بھی اس سے پیچھے ہو جائیں گے، اور وہ اس کو ختم کرنا چاہتے ہیں۔ ان کو آپ کے پردے، حجاب، لباس سے کیوں اتنا مسئلہ، کبھی آپ نے سوچا؟ ان کو کیا لگے، جو لوگ اس ملک میں کسی کی طرف نظر نہیں اٹھا کے دیکھتے، اپنے کام پہ کام رہتے ہیں، ان کو کیا لگے کہ آپ چند عورتوں نے نکاب کیا، ان کے لیے بہت ہیں بغیر نکاب والی، ان کے اپنے ہم مذہب کے لوگ بہت ہیں۔ صرف اصل ڈر یہ ہے کہ وہی بات ہے جو پیچھے پڑ چکے ہیں، فرعون نے کیا کہا تھا کہ میرا طریقۃ المثلا، تم میرا مثالی طرز زندگی چھوڑ کے یہ کون سا موسیٰ کا کلچر لے کے آ رہے ہو۔ تو لہٰذا وہ کلچر ورسز ریلیجن، اور ریلیجن ورسز کلچر، اور کل کا دور اور آج کا دور، اس قسم کی کہانیاں بناتے تھے۔ مسلمان عورتوں کو جب چھیڑتے تھے تو ایک اور بھی بات کر دیتے تھے، اور اچھا آپ کے ذہن میں کوشچن آئے گا، اچھا لونڈیوں کو چھیڑتے تھے تو پھر کیا اسلام اجازت دیتا ہے کہ لونڈیاں ایسے ہوں؟ کیونکہ یہ بات بھی سمجھنے کے قابل ہے کہ جو لباس اور حجاب کی شرعی پابندیاں ایک آزاد مسلمان عورت پہ ہیں نا، لونڈی پہ اتنی نہیں ہے۔ انشاءاللہ اللہ کا انصاف دیکھے گا قیامت کے دن۔ آج لونڈیاں تو نہیں ہیں، ہم مانتے ہیں، لیکن یہ جو گھروں میں کام کرنے لی ماسیاں، غریب ضرورت کے لیے نکلی ہوئی نا، بہت ساروں نے اس میں انشاءاللہ بچ جانا ہے، اللہ کی توفیق سے ہمیں امید ہے۔ وجہ کیا کہ ان کے حالات ہی نہیں ہوتے تھے کہ وہ تعلیم سیکھیں، ان کو گھروں سے باہر نکلنا پڑتا تھا، بعض دفعہ ان کے مالک ان کو مجبور کرتے تھے۔ آزاد خاندانی عورتیں جو ہیں، ان کے لیے ہر سہولت موجود تھی، ان کو گھر سے نکلنا نہیں پڑتا، تعلیم تدریس ان کے لیے ہوتی تھی۔ تو لہٰذا اللہ تعالیٰ نے لونڈیوں کے حالات کے مطابق تھوڑے سے رولز کم رکھے، اور ساتھ ہی کہہ دیا کہ اگر ایک آزاد عورت زنا کرتی ہے تو اس کو 100 کوڑے، اور لونڈی کرے تو کتنے؟ جی سورۃ نساء کا 5ویں پارے کا پہلا رکوع، فلا نصف، آدھا، 50 کوڑے ہیں اس کے۔ اس کی عادی سے لونڈی کو رجم کی سزا نہیں ملتی، کیوں؟ کہ اسلام کہتا ہے جب ان کو اتنے ملا کچھ نہیں دنیا میں آ کے، اتنی تعلیم تربیت، تو ان کی سزا بھی کم ہے اسی لیے۔ تو لہٰذا یہ جو ہم ساری آیتیں پڑھ رہے ہیں، اس سے پتہ چل رہا ہے کہ اس دور کے منافقوں کو بڑی تکلیف تھی اسلام کے آنے پہ، وہ بہت پریشان تھے، کہتے تھے یہ کیا ہو رہا ہے۔ اور جاہلی معاشرہ ہمیشہ عورتوں کا دشمن رہے گا، اسلامی معاشرہ ہمیشہ عورتوں کی موافقت کرے گا۔ آج بھی ایک اسلامک مسلمان عورت جس کو شرعی پردے حجاب میں دیکھیں، آپ دیکھیں اس کا شوہر یا اس کا باپ بھائی اس کے ساتھ کتنا کوآپریٹو ہے، کہیں چلے بھی جائے گی نا، گاڑی سے نکلنے لگے گی، تم بیٹھو ادھر ہی، میں لے کے آتا ہوں، وہ نہیں چاہے گی جاؤ تم کاؤنٹر پہ پیسے دو اور لے کے آ جاؤ، وہ نہیں کہے گا چلو تم بھی جاؤ اور گروسری کے تھیلے اٹھا اٹھا کے بیگ میں رکھو، اتنی رسپیکٹ دیں گے وہ مرد۔ کیوں؟ سچا اسلام ہے نا مردوں میں عورت دوستوں کا۔ خود نبی صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کہ حبیبا، میرے دل میں عورتوں کی محبت ڈالی گئی، مراد یہ کہ مجھے اللہ تعالیٰ نے اپنی بیویوں کے لیے بہت محبت کرنے والا بنا دیا۔ جتنا کوئی مرد اسلام سے دور ہوگا نا، اتنا وہ عورت سے بھی دور ہوگا۔ عورت سے مراد اپنی شرعی عورت، ماں، بہن، بیٹی، ہاں پھر اس کے بعد وہ جو ہے وہ گندی عورتوں میں اپنی خواہشوں کو پورا کرے تو وہ اور بات ہے۔ تو لہٰذا اللہ تعالیٰ نے یہ بات کر کے یہاں ہمیں بتا دی کہ جس طرح اس دور میں لوگوں کو برا لگتا تھا، اس طرح آج بھی لگے گا۔ اب یہ بات بھی سمجھ آ گئی، ٹھیک ہے، اللہ کے لفظ دیکھیے، ملعونین، پہلی بات ہے نبی یا آپ کی صحبت میں زیادہ دیر نہیں رہیں گے، یہ محروم لوگ ہیں، لا یجاورونک، آپ کے ساتھ نہیں رہیں گے، پھر ملعونین، ملعون سے لعنت کیے ہوئے، اللہ کی رحمتوں سے دور کیے ہوئے، ये वो लोग हैं जिसके साथ, यानी छोटा लफ्ज़ भी अल्लाह ताला नहीं लगाना चाहते, बड़ा लफ्ज़ है। फिर इसके बाद आप देखिए कि आगे जो अल्लाह ताला ने उनके लिए सजाएं रख दी कि वो ऐसे लोग हैं जो ऐसी बातें कर करा के अपने दिल को खुश करते हैं। हालांकि ऐ नमा सुकीफ उखिजू व कुतिलु तकतीला, ऐसे लग रहा है शदीद बेजारी, नाराजगी, गुस्सा। और आप देखें नबी सल्लम की जिंदगी में मदीना पाक हो गया था यहूद से। यहूद के पीछे हाथ होता है, याद रखिए हर जगह मुनाफिक के पीछे हाथ यहूद का था। ये कल से लेके मेरा ले जब तक हजरत ईसा नहीं आ जाते यही रहेगा दुनिया में, हर फितने का सर पीछे से। तो अब ऐसे लोगों के लिए फिर अल्लाह ताला की तरफ से ये पकड़ है। आखिरी बात जो थोड़ी सी जरूरी है वो क्या है कि फिर कल के दौर के लोग इतना परेशान थे औरत के पर्दे पे चेहरे पे, तो क्या आज के भी परेशान हैं कि नहीं? पहले तो मैं आपसे ही पूछ लूं कि आप में से किसी को मौका मिला और याद रहा कि आप सुनते वो दौरे कुरान की ऑडियोज इन आयात की? नहीं सुन सके, तो फिर मैं जो अब आपको उसमें ऐड कराने वाली थी वो मैं नहीं बता सकती। जिस दिन आप सुन लेंगे मुझे बताइएगा, जब भी हुआ नो प्रॉब्लम। मैं आपको इसके अंदर बहुत कुछ ऐड कराना चाह रही थी लेकिन उसकी बेस वही मालूमात थी जो आप सुन के आए हुए थे। तो फिर आप आगे चलते हैं और अल्लाह से ये दुआ करते हैं कि जो बात कही जाए उसको हम सब मानने वाले बने। अब हम चलते हैं आयत नंबर 63 पे। बहुत कुछ कहने सुनने के बाद अल्लाह ताला अब दोबारा लोगों को क़यामत की याद दहानी करवाते हैं। आयत नंबर 63, यस अलुकन नासु अनेसा, ए नबी लोग आपसे क़यामत के बारे में पूछते हैं। क्या पूछते थे? जस्ट फॉर क्यूरियसिटी। ये पूछना वो नहीं था कि क़यामत के बाद हमारे साथ क्या होगा, हमारे हालात क्या होंगे, हमें क्या होगा, ये होगा, बल्कि वो एक चस्का लेते थे, आपको सच्चा झूठा गर्दानना चाहते थे कि अच्छा देखें अब कौन सी इन पर नई वही आ गई, आप ये इसके बारे में क्या फरमाते हैं। तो जस्ट जिसको बात का यकीन नहीं होता ना, वो दूसरे को जिज करने के लिए भी बार बार पूछता है, अच्छा जी कब कर रहे हैं फिर, आपने तो ये कहा था करेंगे तो आपने तो अभी भी नहीं किया। बाद जब आपके बच्चे आपको बार बार जिज करते हैं, आपने कहा था ये करेंगे काम तो आप क्यों नहीं करें, ये लाएंगे क्यों नहीं लाए, ये नहीं किया, ऐसी बातें होती हैं ना। तो याद रखिए कि इंसानों में हर तरह के लोग होते हैं। कुछ लोग जो होते हैं ना हमेशा पॉजिटिव्स देखते हैं और कुछ हमेशा नेगेटिव्स देखते हैं। चलिए इस बात को लिखते हुए ज़रा लिखिए, अभी अल्लाह ने दिल में बात डाली। पॉजिटिव कैसे होता है? यूं और यूं, आप सब जानते हैं ना, सबको पता है ना पॉजिटिव साइन, लिखिए। दूसरी तरफ नेगेटिव लिखिए कैसे होता है? यूं ऐसे होती है ना, ये नेगेटिव है। अब आप देखिए कि कोई कभी कभार किसी चीज को नेगेटिवली देखे ना, वो एक नेगेटिव है ना। अब अगर मिसाल है कि कोई दो दफा नेगेटिवली सोचता है, अब आप ये देखिए ये दो चीजें यूं आ गई, ये क्या हो गया? इक्वल, बराबर। अब लोग कहेंगे ये क्या मैथ पढ़ाने लग गए हैं, लेकिन आप इमेजिनेशन में ले रहे हैं। पॉजिटिव ये दो है, इक्वल कर देंगे तो ये है, और दो दफा नेगेटिव का साइन है तो ऐसे है। आप जो दो नेगेटिव को यूं कर दें, यानी ये सिर्फ दो लकीरों का खेल है, इधर से दिमाग से उठती हैं। ऑलवेज बी ऑप्टमिस्टिक, आधा ग्लास भरा हुआ है, खाली नहीं है। अगर आप नेगेटिविटी देखेंगे ना, ऑलवेज नेगेटिव सोचेंगे, ये आपका नसीब है, दूसरे को नहीं फर्क पड़ेगा। बाद में बाज दफा बाज बच्चे आप कैसे होते हैं कि माए पे कहते हैं इसकी तो आदत है, इसको तो खाने में नक्स दिखना ही है, इसने कभी नहीं कहना कि माँ इतना कुछ पकाया है, चलो कोई वो कहेगा रोटी क्यों जल गई, ये है ना। तो ये जो लोग नबी सल्लम के पास आके पूछते थे ना, बताएं जी ये क्यामत कब आनी है, ये नेगेटिव लोग थे। मुखलिस सहाबा कराम ने कभी नहीं पूछा, वो ये पूछा करते थे कि यस सलूना का माजा युनफिकून, अल्लाह के नबी बताएं हम खर्च क्या करें, अल्लाह के नबी ये बताएं कि क्यामत के दिन आपको मिलना हो तो कहाँ मिले, अल्लाह के नबी अगर उस दिन हम अगर पकड़े गए तो हम वहां क्या उम्मीद रखें। उनके सवाल और तरह के होते थे, तो लिहाजा ये अल्लाह के नबी से आके क्यामत की बातें पूछते थे। अब ऐसे नेगेटिव सवालों का क्या जवाब अल्लाह के नबी देते हैं? आओ बैठो मैं तुम्हें बताता हूँ, फिर ये होगा वो होगा, फिर 10 सलामतें क्यामत की आएंगी, फिर उसके बाद अखीर ईसा आएंगे, फिर 10 बड़ी, फिर क्यामत आएगी। क्या दे डिजर्व दिस? नहीं, अल्लाह कहता है इनको एक जुमले में चुप कराओ, कुल इन्नमा इल्मुहा इंदल्लाह, मुझसे नहीं अल्लाह से पूछ लो, कह दीजिए कि इसका इल्म तो अल्लाह ही के पास है। हाँ लेकिन अब इतना कह के रिलैक्स भी ना कर दो कि शायद आनी नहीं है इसलिए कह रहे हैं, या इनको पता नहीं है इसलिए जवाब नहीं दे रहे। नहीं, वमा युद्री कला तकून करीबा, और तुम्हें क्या मालूम शायद कि क्यामत करीब ही आ चुकी हो। देखिए ये है एक सुबहान अल्लाह, मैं क्या कहूँ कि नबी सल्लम एज अ बेस्ट टीचर की मिसाल। कुरान जो आपको सिखा सकता है ना टीचिंग के तरीके, वो दुनिया का कोई कोर्स नहीं सिखा सकता। अल्लाह के नबी मुरब्बी भी थे, मुजक्की थे, रसूल थे ना, ये गाइडलाइन थी इंशाल्लाह नूरुल्ला नूर कोर्स में आप लोग एक पूरी बुक पढ़ेंगे नबी सल्लम एज अ मौलिम. आई थिंक सो 49 डिफरेंट एंगल्स है उस बुक में नबी सल्लम के एज अ बेस्ट टीचर. ये आयत उसमें से एक मिसाल है कि जब कोई ऐसा सवाल पूछे कि संजीदगी ना दिख रही हो, तो उसको बात तो लंबी ना कहो लेकिन फिर भी उसको ये बता दो शायद वो करीबी हो. यानी यू शुड बी रेडी ऑलवेज. यानी ये बात बहुत ज़रा बारीक है, शायद आप लोग ना भी इसको कैचअप किए तो छोड़ दीजिए, लेकिन बहरहाल बता दिया कि क़यामत का पूछते हो तो इसकी तैयारी करो. अल्लाह के नबी के पास एक शख्स आया, कहने लगा अल्लाह के नबी क़यामत कब आएगी? आपने कहा ये बता कि तूने उसके लिए तैयारी क्या की है. कितना थॉट प्रोवोकिंग क्वेश्चन था. इसी तरह एक मौके पे एक शख्स ने पूछा अल्लाह के नबी क़यामत कब आएगी, उसके साथ उसका बच्चा भी था, तो कहा जब ये बड़ा हो जाएगा. मुहद्दिसीन कहते हैं कि इससे मुराद ये है कि जब ये बड़ा हो जाएगा तो तू बूढ़ा हो जाएगा, और जब तू बूढ़ा होगा तो इंसान बुढ़ापे में मौत के करीब है, तो ममात फ़कत क़ामत क़यामत, जो मर गया उसकी क़यामत आ गई, यानी तू मर जाएगा उस तक. तो ये जवाब देने का भी अंदाज सिखाया जा रहा है कि हर जवाब को इतना लंबा नहीं खींच लेना चाहिए कि फिर बात जो वो सिर्फ उस बात के ऊपर रह जाए. ये बात बीच की करके क़यामत का जिक्र करके हम सब की तवज्जो डाल दी कि बस तुम उसकी तैयारी करो.